आफ्नो रेडियोमा कार्यक्रम मस्यको पर्खाइमा रहनुभएका मेरा तमाम श्रोतागणमा म पौलस तपाईँलाई हार्दिक न्यानो अभिवादन सहित स्वागत भन्दछु। तपाईँ सुनिरहनु भएको छ कार्यक्रम मस्यको कथा। अबको 15 मिनट जति तपाईँले मसँग यो कार्यक्रमको साथमा एउटा मिठो गीत पनि सुनेर बिताउनुहुनेछ। आशा छ मलाई कि कार्यक्रम मस्यको कथाबाट तपाईँ आशिषित बन्नुभएको छ र आजको यसुको बौरी उठाइले झन् तपाईँलाई एउटा मृत्युमाथि विजयी बनेर अनन्त जीवनमा प्रवेश गर्ने नयाँ उत्साह उमङ्ग प्रस्तुत गर्नेछ। हाम्रो कार्यक्रम सम्बन्धी प्रतिक्रिया भएमा कृपया हामीलाई लेख्न नबिर्सनुहोस् र यसको लागि हामी हाम्रो ठेगाना अन्त्यतिर बताउने नै छौँ। अहिले भने आउनु श्रोतावृन्द, तपाईँ र म सँगै मिलेर सुनाऊ कार्यक्रम मसीहको कथाको 54 भाग। बढ्दो शोकसँगै मरियम लगातार रोइरहेकी थिइन्। उनी छक्क परिन्, येशूको शरीरलाई कसले लग्यो होला, के भइरहेको थियो त्यहाँ। भाग 54।
पत्रुस र योहन्ना ढिलो नगरी तुरन्तै चिहानतर्फ लागे। योहन्ना पत्रुस भन्दा छिटो दौडेर चिहानमा पहिला पुगे। योहन्ना रोकिए र चिहान भित्र हेरे। सुती कपडा उनले त्यहीँ देखे, तर भित्र पसेनन्। पत्रुस आइपुगे, तुरन्तै चिहान भित्र पसे, त्यसपछि येशूको अनुहार ढाकेको कपडा समाते। जब पत्रुसले सुती कपडा सम्हाल्दै थिए, युहन्ना पनि चिहानभित्र आइपुगे र येशूको शरीर त्यहाँ नभएको देखे। पत्रुस र युहन्ना दुवैले धर्मशास्त्रको खण्ड सम्झे, त्यो खण्ड जसमा येशू मर्नुपर्छ र फेरि पुनरुत्थान हुनुपर्छ भनिएको थियो। तर अझै पनि उनीहरूले बुझ्न सकेनन्, येशू कहाँ हुनुहुन्छ त। पत्रुस र युहन्ना चिहानबाट निस्के र आफू बसेको घरमा पुगे। रुँदै रुँदै मरियम पनि पत्रुस र युहन्नाको पछि पछि बगैँचामा आइपुगिन्। योहन्ना र पत्रुस चिहानबाट हिँडिसक्दा पनि उनी त्यहीँ रहिन्। एकछिनपछि मरियम चिहानमा गइन्, बिस्तारै भित्र चियाइन् र हेर्न कोसिस गरिन्। उनी चकित भइन्। त्यहाँ उनले दुईजना मानिस देखिन्, एउटा येशूको लास राख्ने ठाउँको टाउकोपट्टि र अर्को खुट्टापट्टि। यी मानिसहरू स्वर्गदूत हुन् भनी मरियमले चिनिनन् जस्तो छ। उनले एउटालाई हेरिन् र त्यसपछि अर्कोलाई। उनले केही नभन्दै एउटा स्वर्गदूत उनीसँग बोले,
नारी किन रुन्छौ?
तिनीहरूले मेरा प्रभुलाई लगेछन् र उहाँलाई कहाँ राखेका छन् मलाई थाहै छैन।
मरियम खडा भइन् र पछि फर्केर बगैँचातिर गइन्। येशू त्यहीँ खडा हुनुहुन्थ्यो। मरियमले उहाँलाई चिनिनन्। उनले तिनी त माली होलान् भन्ने ठानिन्।
नारी तिमी किन रुँदैछौ, कसलाई खोज्दैछौ?
हजुर, तपाईँले उहाँलाई यहाँबाट लैजानु भएको भए कहाँ राख्नु भएको छ मलाई भन्नुहोस् र म उहाँलाई वास्ता पुर्याउन सक्छु।
मरियम,
येशूले उनको नाम काट्दा विशेष प्रकारले काट्नुभयो। तिनी रोकिन्, येशूलाई हेरिन्, त्यसपछि एक्कासी उनका आँखा खुले। उहाँ प्रभु नै हुनुहुन्छ भनी उनले चिनिन्। आफैलाई व्यक्त गर्न उनीसँग शब्द नै थिएन। खुसीले उनी गदगद भइन्। मरियमले येशूलाई हेरिन् र एउटै शब्द भनिन्,
रब्बुनी, गुरुज्यू।
मरियम, मलाई नछो, किनभने म अहिलेसम्म पिता कहाँ गएको छैन, तर मेरा भाइहरू कहाँ गएर तिनीहरूलाई भनिदेऊ, मेरो पिता र तिमीहरूका पिता, मेरा परमेश्वर र तिमीहरूका परमेश्वर कहाँ म जानेछु।
अब मरियमलाई सबै कुरा छर्लङ्ग भएको थियो। उनले बुझिन्। उनी जति सक्दो चाँडो प्रभुको बारेमा चेलाहरूलाई बताउन दौडिन्। जब उनले चेलाहरूलाई भेटिन्, घरिघरि त्यही कुरो दोहोऱ्याइन्,
मैले प्रभुलाई देखे, मैले प्रभुलाई देखे।
त्यही आइतबारको दिन दिउँसो येशूका दुईजना चेलाहरू यरुसलेमबाट 10 किलोमिटर जति टाढा इमाउस भन्ने गाउँतिर जाँदै थिए। जाँदै गर्दा निस्तारको दिनको सबै घटनाको बारेमा उनीहरूले कुरा गर्दै थिए। स्त्रीहरूले येशू चिहानमा हुनुहुन्न भन्ने खबर ल्याएको पनि उनीहरूलाई थाहा थियो। उनीहरू हिँड्दै गर्दा अर्को एकजना मानिस पनि उनीहरूसँगै आए। उहाँ येशू हुनुहुन्थ्यो, तर चेलाहरूलाई उहाँले चिन्न दिनु भएन। साथै उहाँले तिनीहरूलाई विशेष कुरा भन्नु थियो होला, र यदि चिनेको भए उनीहरूले खुसीले अरू कुरा सुन्ने थिएनन् होला। येशू तिनीहरूसँग बोल्नुभयो,
तिमीहरू आपसमा के बहस गरिरहेका छौ?
यरुसलेमतिर आजभोलि घटिरहेका घटनाहरूको बारेमा त भक्कै सुन्नुभएको छ होला तपाईँले।
कुन कुरा?
दुईजनाले येशूलाई सबै खबर सुनाए। उनीहरूको कुराको अन्ततिर एउटाले येशूलाई हेरेर भन्यो,
हामीले त आशा गरेका थियौँ कि येशूले इसरायललाई उद्धार गर्नुहुनेछ र एउटा ठुलो राज्य स्थापना गर्नुहुनेछ।
साथीहरू हो, तिमीहरू मूर्ख भएका छौ। तिमीहरूको हृदय यति सुस्त भएको छ कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वासै गर्दैनौ। के ख्रिस्टले महिमामा प्रवेश गर्नु अघि यी कष्टहरू भोग्नु आवश्यक थिएन र?
येशूले तिनीहरूलाई धर्मशास्त्रबाट सिकाउन थाल्नुभयो। उनीहरूलाई स्पष्ट रूपमा बताउनुभयो कि मसीहले पहिला कष्ट भोग्नुपर्छ। बप्तिस्मा दिने योहन्नाले परमेश्वरका थुमा जसले संसारको पाप उठाइ लैजान्छ भनेको कुरा पनि सम्झाउनुभयो। अगमवक्ताका पुस्तकहरूको बारेमा पनि उनीहरूसँग कुरा गर्नुभयो र यसैयाबाटै होला उहाँले यसो भन्नुभयो,
हाम्रो समाचार कसले विश्वास गरेको छ र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? ऊ उहाँको सामु कलिलो बोट जस्तो र सुक्खा जमिनबाट निस्केको ज्वरो जस्तो बढ्यो। उसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मनपर्ने केही थिएन। ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो र हामीले उसलाई केही मोलका गनेनौँ।
यी दुई चेलाहरूको हृदयमा जलन हुन थाल्यो। येशूलाई जे भएको थियो त्यो के त्यही येशूको वचनमा छैन र? येशूले अझै यसायाको पुस्तकबाट भन्नुभयो होला,
निश्चय नै उसले हाम्रा दुर्बलताहरू भोग्यो र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौँ। तर ऊ त हाम्रो अपराधहरूको निम्ति छेडियो, हाम्रो अधर्मको निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयौँ। हामी सबै भेडा चाहिँ बरालिएका छौँ, हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनु भएको छ। ऊ थिचोमिचोमा पर्यो, तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमा जस्तै ऊ डोर्याएर लगियो। आफ्नो उन कत्रनीको सामु भेडा मौन भए चाहिँ उसले पनि आफ्नो मुख खोलेन। अत्याचार र व्यवस्थाद्वारा ऊ लगियो, उसको पक्षमा को बोलिदिने? उसको बचावट कसले गर्ने? किनकि ऊ जीवितहरूको देशबाट अलग गरियो, हाम्रा गल्ती र अपराधहरूको निम्ति उसमाथि दण्ड पर्यो। उसको चिहान दुष्टहरूसित बनाइयो र मृत्युमा धनीहरू उसको साथमा थिए। यद्यपि उसले केही उपद्रव गरेको थिएन न त उसको मुखमा केही छल थियो, तापनि उसलाई चकनाचुर र कष्टमा पार्न परमप्रभुको इच्छा थियो र परमप्रभुले उसको प्राणलाई दोष बलि झैँ बनाउनु भए तापनि उसले आफ्नो छोराछोरीलाई देख्नेछ र आफ्नो दिन बढाउनेछ र परमप्रभुको इच्छा उसैद्वारा पुरा हुनेछ।
इम्माउस भन्ने सानो गाउँबाट आएका यी मानिसहरू शान्तसँग बसे येशूख्रिष्टको ओठबाट उच्चारित यसैया अगमवक्ताद्वारा लेखिएका वचनहरू सुनिरहे। मेरो आनन्द र महाटले मलाई गाउन लगाउँछ, मलाई नाच्न लगाउँछ। स्वर थियो सलोमी तिमोथी र यसलाई लिएका थियौँ नयाँ आशिष एल्बमबाट। श्रोतावृन्द, चेलाहरूलाई उहाँ बौरी उठ्ने कुरा थाहा भएको भए तापनि त्यसको वास्तविकतालाई उनीहरूले विश्वास गर्न सकेका थिएन। जबसम्म यसो उनीहरू कहाँ पूरा रूपमा देखा पर्नु भएन, यस्तो अवस्थामा कि कुनै कुनै चेलाहरूले त उहाँको काँटीले पाल पारेका हात र भालाले घोचेका कोखाका ती घाउहरूमा आफ्नो हात नछिराएसम्म, हातले छामछुम पारेर नपत्याएसम्म यसु ख्रिस्ट साँच्चिकै बौरिएर उठ्नु भएको रहेछ भनेर विश्वास गरेनन्। यसुलाई छामेपछि मात्रै उनीहरूले विश्वास गरे, आफूले शङ्का गरेकोमा यसुप्रति पश्चाताप पनि गरे। यसु बौरिएर उठेको 40 दिन जति पृथ्वीमा नै चेलाहरूलाई भेट्दै सिकाउँदै शिक्षा दिँदै र उनीहरूसँग खानपिन गर्दै रहनुभयो र उहाँ पुनः आउने प्रतिज्ञा गरेर स्वर्गतर्फ यसु उछालिनुभयो। यसु फेरि आउनुहुनेछ, यो चाहिँ उहाँको प्रतिज्ञा हो। हाम्रो कार्यक्रम यसु मसीहको कथा सुनेर तपाईँको मनमा कुनै पनि प्रतिक्रियाहरू, जिज्ञासाहरू उत्पन्न भएको भए कृपया हामीलाई चिठी लेख्नुहोस्। हाम्रो ठेगाना यस्तो छ, कार्यक्रम मसीहको कथा, पोस्टबक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना meroistory@gmail.com, त्यो थियो meroistory@gmail.com। हामीलाई एसएमएस गर्ने ठेगाना हो, तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गई TLM लेखेर टाइप गर्नुहोस् अनि स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस पठाउनुहोस्। त्यो थियो आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् अनि TLM लेखेर स्पेस दिनुहोस्, त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस गर्नुहोस्। श्रोतावृन्द, आज हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ र आजको कार्यक्रम पनि तपाईँलाई आशिषमय लाग्यो भनेर मलाई पूर्ण आशा छ। जानुभन्दा अगाडि मेरा रेकर्डिङका मित्र खिमन सोतीलाई धन्यवाद दिँदै र मलाई यो नाट्य प्रस्तुतिमा साथ दिनुहुने मित्रहरू सुभाष प्रधान, जोएल भुजेल, चन्मन हरिजन, रञ्जना लामा, आमोस तामाङलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दै र तपाईँले अहिलेसम्म सुन्नुभएकोमा तपाईँलाई नै धेरै धन्यवाद भन्दै भोलि कार्यक्रम मसीहको कथा 55 भाग लिएर पुनः उपस्थित हुने वाचा गर्दै आज म पौलस तपाईँको रेडियोबाट बिदा माग्छु। तपाईँका पलहरू शुभ रहन्, मलाई बिदा दिनुहोस्। नमस्ते।